नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेकपा एमालेसँग पार्टी एकीकरण गर्न माओवादी केन्द्रमा छलफल शुरू। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन पहल थालिएको भनाई।
एउटा देशमा एउटा भन्दा धेरै कम्युनिष्ट पार्टीहरू हुनुहुन्न, एउटै हुनुपर्छ भन्ने पनि सोच हो।
राज्यपालले प्रदेशसभा र प्रतिनिधि सभा चुनावमा फोरम नेपालसँगको तालमेललाई प्राथमिकता दिने। कांग्रेसले भने संविधान संशोधनका पक्षधरसँग तालमेल गर्ने।
भारतमा पक्राउ परेका सप्तरीका देवनारायण यादवलाई छुटाउन पहल शुरू। सप्तरीका प्रमुख जिल्लाधिकारीद्वारा भारतीय अधिकारीसँग वार्ता।
मानव शरीरले समय कसरी बताउँछ भन्ने अनुसन्धानलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार। पुरस्कार तीनजना अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा दिइने।
र बंगलादेश विरूद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-63-794 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण गर्नेबारे छलफल शुरू गरेको छ। कोटेश्वरको पेरिस डाँडामा रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा एमालेसँग पार्टी एकीकरणबारे छलफल भएको हो। यस्तै आगामी प्रदेशसभा र प्रतिनिधि सभा चुनावका लागि चुनावी तालमेल गर्ने विषयमा पनि बैठकले निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो।
चुनावी तालमेल र अनि पार्टी एकता गर्ने बारेको प्रस्तावमा छलफल भयो। अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्ष कमरेड प्रचण्ड, नारायण काजी कमरेड र बादल कमरेडलाई जिम्मा दिएको छ।
यो पछिल्लो समय कसरी आयो एकीकरणको कुरा एमालेसँगको?
हाम्रो 2064 सालमै नेपालमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ, एउटै कम्युनिस्ट केन्द्र हुनुपर्छ भन्ने प्रस्ताव 64 सालदेखि नै माओवादीले उठाउँदै आएको। एउटा देशमा एउटा भन्दा धेरै कम्युनिस्ट पार्टीहरू हुनुहुन्न, एउटै हुनुपर्छ भन्ने पनि सोच हो।
भनेपछि 64 सालदेखि आउँदै गरेको कुरा अब यो 10 वर्षपछि चाहिँ अब मूर्त रूप लिन्छ भन्ने कुरा चाहिँ अब हामीले विश्वास गर्न सक्छौँ?
नेपाली जनताको पनि माग छ, आवश्यकता पनि त्यस्तै हो भन्ने लाग्छ।
यसअघि हिजो एमालेको स्थायी कमिटी बैठकले आगामी मंगिर 10 र 21 गते हुने प्रदेश र संघको चुनावमा देशभक्त प्रगतिशील र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो।
यसैबीच राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डल मध्यका एक हृदयस्त्रो पार्टीले आउँदो प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सूर्यचिन्ह लिएर सहभागी हुनुहुने भएको छ। नेकपा एमालेसँग आज भएको सहमति अनुसार त्रिपार्टीले गठन गरेको स्वतन्त्र राजनैतिक समूह सूर्य चिन्हका साथ चुनावमा जाने भएको हो। तराई मधेसका नागरिकलाई शोषण, उत्पीड़न, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्न सहकार्य गर्ने सहमति भएको एमाले र स्वतन्त्र राजनैतिक समूहले निकालेको सामूहिक विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय जनता पार्टी राजपाले अबको चुनावमा संघीय समाजवादी फोरम नेपालसँगको तालमेलको विषयलाई प्राथमिकतामा राखेको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा राजपाका महासचिव मनिष सुमनले अबको चुनावमा मूलत मधेस केन्द्रित दलहरूसँग तालमेल गर्ने र पहिलो प्राथमिकता उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल रहेको बताउनुभयो। महासचिव सुमनले स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा र फोरम नेपाल बीचको अन्तर खासै नभएको र दुवै पार्टीबीच तालमेल नभएकाले त्यसको फाइदा अरूले उठाएको भन्दै अब त्यस्तो गल्ती गर्न नहुने धारणा राख्नुभयो। उहाँले आफूहरू 100% स्थानमा तालमेल गर्ने पक्षमा रहेको समेत बताउनुभयो। यस्तै उहाँले संविधान संशोधन पक्षधर शक्तिसँग पनि तालमेल हुने बताउनुभयो।
नेपाली कांग्रेसका नेता डाक्टर प्रकाश शरण महतले मंगसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमाले बाहेकका संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबमै भएको कार्यक्रममा नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरूसँग चुनावमा तालमेल गर्ने बताउनु भएको हो। नेता महतले एमाले अहिले कायम रहेको कांग्रेस माओवादी केन्द्रबीचको गठबन्धन तोड्ने प्रयास गरे पनि त्यो सम्भव नरहेको जिकिर गर्नुभयो। तर माओवादी केन्द्रले भने एमालेसँगको चुनावी तालमेल र पार्टी एकीकरणबारे छलफल शुरू गरिसकेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय चुनाव भए मात्र संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउने भएकाले चुनावका लागि सबै एकजुट भई लाग्नुपर्ने बताउनु भएको छ। रूपन्देहीको मजगावामा कांग्रेस रूपन्देहीले गरेको आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्न सक्ने भएकाले अब हुने चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गर्नुभयो। उहाँले अब कांग्रेसको नेतृत्वमा मधेसी नागरिकको हित र भावना अनुसार संविधान संशोधन हुने पनि उल्लेख गर्नुभयो।
प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि काठमाडौँ क्षेत्र नम्बर दुईमा कांग्रेसले उम्मेद्वार सिफारिश गरेको छ। प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्षतर्फ दीपक प्रसाद कुइङखेल, लोकेश ढकाल र उपेन्द्र कार्कीको नाम सिफारिश भएको छ। यस्तै समानुपातिकतर्फ लक्ष्मी थापा र प्रतिमा गौतमलाई उम्मेद्वार बनाउन सिफारिश गरिएको छ। प्रदेश सभाका लागि काठमाडौँ क्षेत्र नम्बर दुईको कका लागि प्रत्यक्षतर्फ अर्जुन पराजुली र भीमार्जुन आचार्य तथा समानुपातिकमा बसन्त घिमिरे सहित 15 जनाको नाम सिफारिश भएको छ। क्षेत्र नम्बर दुईको खका लागि प्रत्यक्षतर्फ मनोहरी खड्का, लवराम दहाल तथा समानुपातिकमा राजाराम तिवारी सहित 20 जनाको नाम सिफारिश भएको छ।
यस्तै नेकपा एमाले भने काठमाडौँ क्षेत्र नम्बर चारमा प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ युवा नेता राजन भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद्वार र प्रदेशसभाका उम्मेद्वारको नाम भने टुंगो लगाउन बाँकी छ। यही क्षेत्रबाट कांग्रेसका युवा नेता गगन थापाले पनि चुनाव लड्ने तयारी गर्नुभएको छ।
भारतीय प्रहरीले पक्राउ गरी अपहरणको मुद्दा चलाएका सप्तरीको कोइलाडी तिलाठीका देवनारायण यादवलाई छुटाउन सरकारले पहल शुरू गरेको छ। गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्लाधिकारी भगीरथ पाण्डेयलाई निर्देशन दिएसँगै देवनारायणलाई छुटाउने पहल शुरू भएको हो। देवनारायण र उहाँका छोरालाई छुटाउन भारतको सुपौल जिल्लाका समकक्षीसँग कुरा भइरहेको सप्तरीका प्रमुख जिल्लाधिकारी पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो। वार्ताका लागि प्रमुख जिल्लाधिकारी पाण्डेयका साथै सप्तरीको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेश कुमार सिंह तथा सशस्त्र प्रहरीका एसपी राम आधार यादव सहितको टोली आज भारतको सुपौल जिल्लाको वीरपुर थाना पुगेर वार्ता गरेको छ। हिजो पक्राउ परेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका एकका देवनारायण र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ।
बर्दियाको सदरमुकाम गुलरियाको लालपुर आसपास क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। हिजो राति ताजिया विसर्जन गर्ने र मूर्ति विसर्जन गर्ने समूहबीच भएको झडप आज पनि दोहोरिन सक्ने देखिएपछि गुलरिया नगरपालिका वडा नम्बर 11 को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लगाइएको बर्दियाका प्रमुख जिल्लाधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो। कर्फ्यू छोट्याएर जनजीवन सामान्य बनाउने विषयमा सर्वपक्षीय छलफल भएर सहमति भए पनि स्थिति सामान्य नभएकाले भोलि बिहानसम्मका लागि कर्फ्यू यथावत राखिएको प्रमुख जिल्लाधिकारी भट्टराईले जानकारी दिनुभयो। सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कति लाग्छ खर्च बर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला, यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
त तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेकपा एमालेसँग पार्टी एकीकरण गर्न माओवादी केन्द्रमा छलफल शुरू, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउन पहल थालिएको भनाई, राज्यपालले प्रदेशसभा र प्रतिनिधि सभा चुनावमा फोरम नेपालसँगको तालमेललाई प्राथमिकता दिने, भारतमा पक्राउ परेका सप्तरीका देवनारायण यादवलाई छुटाउन पहल शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। बड़ा दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका जमरा थापिएको छ। टाढा रहेका तथा हिजो र अस्ति नभ्याएकाहरू आज पनि टीका जमरा लगाई आशीर्वाद लिन मान्यजनकोमा पुग्ने गर्दछन्। विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नै मान्यजनबाट टीका जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। गाउँघरमा दशैं मनाएर धेरै नागरिक अहिले काठमाडौँ फर्किरहेका छन्। वर्ष दिनमा एकपटक आउने दशैं मनाउन घर गए पनि पहिलेको जस्तो रमाइलो, घर परिवारका सबै सदस्यको जमघट नभएको काठमाडौँ फर्किने यात्रुले बताएका छन्। महँगो किनमेल गरी दशैं मनाउन घर पुगे पनि गाउँघरका धेरै साथी रोजगारीका लागि विदेश गएका कारण पहिलेको जस्तो रमाइलो नभएको उनीहरूको भनाइ छ। विष्णु विश्वकर्माको रिपोर्ट।
पहिला जस्तो छैन, त्यसमा त्यही हो, विदेशतिर छन् होइन भने यस्तो साथीहरू छैनन्। अब म पनि चार पाँच वर्षपछि नै गएको होइन त्यहाँ घरतिर, त्यति रमाइलो भनौँ न, आमा बुवासँग भेट भयो, अब साथीहरूसँग भेट भएन भनौँ, विदेशतिर छन् युवाहरू, साथीहरू नभेटे अलिक खल्लो भइहाल्छ होइन।
दशैं मनाएर कैलालीबाट काठमाडौँ फर्किएका धनगढीका नरेश रावल, चार पाँच वर्षपछि दशैं मनाउन घर पुगेका रावल सँगैका साथीभाइ गाउँघरमा नभएपछि आफन्तसँग मात्रै खुसियाली साटेर फर्किनुभयो। पहिलेको जस्तो दशैंको रौनक, गाउँघरमै हुने मेला जात्रादेखि दशैं आउनु अगाडिदेखि नै हुने धूमधाम तयारी पनि यस वर्ष देखिएन। भएका आफन्त टाढा र छोरा बुहारी विदेश गएपछि दशैं खल्लो भएको बताउनुहुन्छ नवलपरासिकी सलिसा नेउपाने।
धेरै फरक छ नि, अब पुरानो सिस्टम त सबै छोडियो नि, सस्तोमा कपडा पाइन्थ्यो, सस्तोमा खाने रासन फलफूल तरकारीहरू पाउँथ्यो, अहिले सबै कुरो महँगो छ, त्यो बजारको त्यो सुई लगाएको मासु लिनु पर्यो होइन, त्यो खाना पनि छोडिसक्यो। अब विदेश छन्, अब घरमा थोरै भएको रमाइलो हुँदैन, छोरा बुहारी जम्मै बाहिर हुन्छन्, मैले छैन गाउँमा।
यसै पनि वर्ष दिनको एकपटक आउने दशैंमा घर जान सहज रूपमा टिकट पाइँदैन। शास्त्री खेपेरै घर पुगे पनि दशैं मान्ने शैलीमा परिवर्तन हुँदा धेरैजना चित्त बुझ्ने गरी रमाउन सकेका छैनन्। दशैंका बेला पञ्चेबाजा बजाएर गरिने रमाइलो अहिले हराएकोमा दुःख लागेको रुकुमका दिनेश डाँगी बताउनुहुन्छ।
अहिले चाहिँ गाउँमा त्यस्तो पहिलेको जस्तो बुढापाकाहरू बसेर चाहिँ पञ्चेबाजाहरू यस्तो बजाएर चाहिँ रमाइलो भएको चाहिँ देखेँ। भाडाको महँगी चाहिँ धेरै छ है, अब हामीले यो रुकुमबाट आउँदालाई लौ 1500 जति तिरिम, पहिले चाहिँ 1200 भाडा हो त्यो ठाउँ बाटो, अहिले चाहिँ 1500 जति तिरेछ, एउटा सिटमा तिनजना बसेर पनि आइयो चितवनसम्म।
समयक्रमसँगै फेरिदी गएको दशैं मनाउने शैलीसँगै गाउँघरका पुराना संस्कृति पनि बिस्तारै लोप हुँदै गएका छन्। रोजगारीका लागि विदेशी नै युवाले आफ्नो संस्कृति बिर्सदै विदेशी संस्कृति भित्र्याउने जोखिम पनि उत्तिकै छ। त्यसैले युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सके र महँगी नियन्त्रण गर्न सके चाडपर्व सबैले हर्ष उल्लासका साथ मनाउन पाउने थिए।
महाकाली नदी पारीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। सरकारी निकायले पुलको निगरानी र मरमत सम्भारमा ध्यान नदिँदा एसियाकै दोस्रो लामो झोलुङ्गे पुल जीर्ण बन्दै गएको हो। कञ्चनपुरबाट सहकर्मी दुर्गा उपाध्यायको रिपोर्ट।
झुलुङ्गी पुल नबन्दासम्म घुमौरो बाटो हुँदै भारतीय पक्षको शास्ति खेप्दै यात्रा गर्ने दोधारा चाँदनीवासीहरू पुल बनेपछि जति खुशी थिए त्यति नै सम्बन्धित निकायले पुल मरमत नगर्दा दुखी भएका छन्। यसअघि पुल मरमतका लागि भन्दै जीविसले वर्षेनी कर उठाउँदै आए पनि त्यसको उचित मरमत सम्हार भने नगरेको उनीहरूको गुनासो छ। दोधारा चाँदनीका बासिन्दा रामसिंह तिवारी।
हुन त हाम्रो पहिला के थियो भनेपछि पुल नबन्दासम्म हामी बनमासाको बाटो भएर दुःख गर्दै, मतलब इन्डियन पुलिसवालाको सबै मान्छेको जो जंगलको बाटो खतरा त्यति बढी नै हुन्थ्यो तर चाँदनीवासीहरूलाई आउन जान, तर यो पुल बनिसकेपछि अहिले हामीलाई आवाजाहरूलाई त धेरै सुविधा भएर, तर यसलाई अझै राम्रो तरिकाले मोडिफाई गरिदिएको भए अझ राम्रो हुन्थ्यो। जो नटबल्ट फुत्रेका छन्, जो जहाँ ढिला डाला भइराखेका छन्, पुलको मरम्मत अझै राम्रो तरिकाले गरिदिएपछि यहाँ अलिक सुरक्षित अरू मान्छेहरू हुन्थे। त्यसको बाद हजुरले यहाँ गाडी हिँड्दाखेरि अझै पुल कति हल्लिरहेको थियो, यिनी सब चिजहरूलाई विचार गरेर जीविसले यसलाई अझै देखभाल राम्रोसित गरिदिएको भए अझै राम्रो नै हुन्थ्यो।
कुनै पनि नदीमा पुल भन्दा 500 मिटर टाढाबाट नदीजन्य पदार्थ उठाउनु पर्ने हुन्छ। तर महाकाली नदीमा भने मापदण्ड विपरीत झोलुङ्गे पुलकै आसपासबाट ढुङ्गा गिटी र बालुवा उत्खनन भइरहेको छ। त्यसतर्फ भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन। स्थानीय निकाय मात्र होइन पुलको संरक्षणमा स्थानीय बासिन्दाले समेत ध्यान दिएको देखिँदैन, जसले गर्दा पुलबाट 50 किलो भन्दा बढी सामान लग्न नपाइने स्थानीय सहमतिको कार्यान्वयन हुन नसकेको र पुलको भविष्य खतरामा परेको सरकारवालाको भनाइ छ। झोलुङ्गे पुलका संरक्षक प्रेम बहादुर सिंह:
खास गरेर पैदल स्मारक झोलुङ्गे पुल भनेर यसको भयो, दोधरा चान्दनीको समस्या बुझेर 50 किलो जति यसमा लोड जान दिने भन्ने एउटा स्थानीय सहमति जस्तै हो। अहिले त्यसमा अब कसैले अटेन्ड गरेर 1 क्विन्टल जति पनि हालेर लगेका छन्। अब एक व्यक्तिले त्यो भन्दाखेरि एउटा रिसिभी जस्तो हुने भयो, माथि अथवा सम्बन्धित निकायले यसको रोकथाम गरेर अलिकति प्रशासनतिर पनि निर्देशन दिएर रोकथाम गरिदिएमा राम्रो हुन्छ।
झण्डै 11 वर्ष अघि 9,37,00,000 रूपियाँको लागतमा निर्माण भएको दोधारा चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिमका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रबिन्दु समेत मानिन्छ। पुल अवलोकन गर्न स्वदेश तथा विदेशबाट वर्षेनी हजारौं पर्यटकहरू आउने गरेका छन्। तर उपयुक्त पिकनिक स्पोट र होटलको सुविधा नभएको पर्यटकको गुनासो छ। पोखराबाट दोधारा चाँदनी झोलुङ्गे पुल हेर्न आउनुभएकी विमला शर्मा:
2-3 मात्रै देखेँ होटल, मैले धेरै देखिनँ। होटलहरू पनि बढाउन पर्ने, लजहरू, कोही पर्यटकहरू बसोबास गर्ने अवस्थामै आउँछन् नि, नजानी गरेर तिनीहरूलाई बसोबास गर्ने सुत्ने ठाउँहरू बनाउनु पर्ने।
वर्षातका बेला नदीमा बगेर आएका दाउरा बटुल्नेहरूले समेत झोलुङ्गे पुललाई नै माध्यम बनाएर थुपारिएका दाउरा पुलमै राख्ने र त्यहीबाट ओसार्ने गरेको पाइन्छ, जसले गर्दा पुलको जाली च्यातिनुका साथै पुल समेत जीर्ण बन्दै गएको छ। केन्द्रले नै बजेट छुट्याएर पुलको मर्मतको काम गर्ने भएकाले पनि पुलको संरक्षणमा स्थानीय प्रशासन र आम नागरिकले चासो दिएको देखिँदैन।
6 दिनदेखि आमरण अनसनमा बसेका आंशिक प्राध्यापक संघका अध्यक्ष डाक्टर महेश कुमार गजुरेलको स्वास्थ्य अवस्था कमजोर बनेको छ। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै डाक्टर गजुरेल 6 दिनदेखि आमरण अनसनमा बस्नु भएको छ। अनसनका कारण उहाँको रक्तचाप, मुटु र श्वास प्रश्वासमा समस्या देखिएको उहाँको स्वास्थ्यको निगरानी गरिरहेका डाक्टरलाई उद्धृत गर्दै आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले जानकारी दिनुभयो। 6 दिनदेखि आमरण अनसनमा बस्दा पनि सरकार र त्रिभुवन विश्वविद्यालयका कुनै पदाधिकारीले चासो समेत नराखेको संघले जनाएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 सिमी गाउँमा झाडा पखालाबाट 79 वर्षीय तेन्जी शेर्पाको ज्यान गएको छ। स्थानीय मिङमा नुरी शेर्पाका अनुसार गाउँमा अझै 12 झाडा पखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन्। सिमी गाउँमा झाडा पखालाका बिरामी बढेपछि औषधि सहितको स्वास्थ्य कर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले बताउनुभयो।
महोत्तरीको बर्दीबासमा 5 जनामा डेंगू रोगको संक्रमण देखिएको छ। स्वास्थ्य चौकी गौरीबासका प्रमुख महेन्द्र शाह सहित स्थानीय 5 जनामा उपचारका क्रममा डेंगूको संक्रमण फेला परेको बर्दीबासका जनस्वास्थ्य निरीक्षक मीन बहादुर सेनले जानकारी दिनुभयो।
गोर्खा अस्पतालमा अत्याधुनिक एक्सरे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामी महँगो शुल्क तिरेर बाहिरी जिल्लामा उपचारमा जान बाध्य भएका छन्। 500 MA क्षमताको एक्सरे मेसिन 3-फेज विद्युत लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एक्सरे मेसिन सञ्चालनमा ल्याउन 3-फेज लाइन सहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्सरे सञ्चालनमा ल्याउन नसकिएको हो। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0140329162, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर। फोन नम्बर 6680029, 98143408, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कॉल हेवन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दोलखाको भीमेश्वरमा आज क्षमा पूजा गरिएको छ। झण्डै एक हप्ता अघि भीमेश्वरलाई एकै दिन दुई पटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमा पूजा गरिएको हो। राष्ट्रपति कार्यालयबाट पठाइएको पूजा सामग्री सहितले आज दोलखा भीमेश्वरमा क्षमा पूजा गरिएको हो। भीमेश्वरलाई पसिना आएपछि पसिना पुछिएको कपास महाप्रसादको रूपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमा पूजा पठाउने प्रचलन छ।
म्याग्दी खोलाको कटान, बढ़ी पहिरो र भूक्षयका कारण तातोपानी कुण्ड जोखिममा परेको छ। म्याग्दी खोलामा आएको बाढ़ीले तातोपानीका मुहान र धारा पुरिने, कुण्डको पर्खालमा क्षति पुग्ने र खम्बामा असर गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।
नेपाल र भारतमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ। निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार दुवै देशबीच बाघको गणना एउटै विधिबाट गर्ने निर्णय भएको हो। एकैसाथ गणना गर्दा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेका बाघको संख्या नदोहोरिने खड्काले बताउनुभयो।
यसैबीच पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एलु चौधरीको ज्यान गएको छ। वनमा न्यूरो टिप्न गएका उनको बाघको आक्रमणबाट ज्यान गए को समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो।
भक्तपुरमा आज दुईवटा साहित्यिक सम्मेलन भएका छन्। हरेक वर्ष हुँदै आएको विराट नेपाल भाषा साहित्य सम्मेलन र नेपाल भाषा साहित्य तमुजिया साहित्य सम्मेलनले यस वर्ष पनि निरन्तरता पाएको हो। हरेक वर्ष दशैंको समयमा दुई दिन साहित्य सम्मेलन गर्दै आएको विराट नेपाल भाषा साहित्य सम्मेलनले कार्यक्रम आयोजना गरेको हो। त्यस्तै 37 नेपाल भाषा साहित्य तमुजिया भने भोलि पनि हुनेछ।
तेह्रथुममा सातवटा खानेपानी योजना निर्माणको काम शुरू भएको छ। छवटा गाउँका 746 घरधुरी लाभान्वित हुने गरी सातवटा खानेपानी योजनाहरूको निर्माण शुरू भएको हो। ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोगमा तथा देउराली सोसाइटीको सहजीकरणमा 10 महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। सातवटा योजनाहरूका लागि 4,01,04,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ।
मेरो पनि भन्नु छ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेका सप्तरी तिलाठीका देवनारायण यादवलाई छुटाउन पहल शुरू भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कृष्ण अर्याल लेख्नुहुन्छ, देवनारायणलाई त जसरी पनि छुटाउनुपर्छ अनि बिना कारण पक्राउ गर्ने एसएसबीलाई पनि कारवाही हुनुपर्छ।
फेसबुकमै रबिन मुरी मगर लेख्नुहुन्छ, सप्तरीको तिलाठीमा बहादुरीका साथ लडेका देवनारायण यादव बिना कारण पक्राउ पर्नु भनेको सीमा क्षेत्रमा बस्ने नेपाली एसएसबीबाट सुरक्षित नहुनु हो। सरकारले बेलैमा सीमा सुरक्षामा ध्यान दिन जरूरी छ।
दशैं मनाउन घर गएका डोटीका केशव पनेरू काठमाडौँ फर्कने गाडीको टिकट नपाएको गुनासो गर्दै लेख्नुहुन्छ, दशैं दशा त तिनैलाई भएको छ, जसले काठमाडौँबाट घर जाँदा त जसोतसो टिकट पाए तर काठमाडौँ फर्किने टिकटको कुनै टुङ्गो छैन। सरकार अझै कहिलेसम्म हामी जस्ता यात्रुको समस्या टुलु टुलु हेरेर बस्छौ।
अमेरिकाको लस भेगासमा अन्धाधुन्ध गोली चलाउँदा 50 जनाको ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रनर बोय अनुपम नाम राखेका साथी भन्नुहुन्छ, निकै हृदय विदारक घटना, मृतकको आत्माले शान्ति पाओस् अनि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।
अनि होमराज ढुङ्गेल लेख्नुहुन्छ, अमेरिकामा व्यक्तिले हतियार राख्न पाउने नियमले यो घटना निम्त्याएको हुन सक्छ, यसअघि पनि यस्ता थुप्रै घटनाले ठूलो जनधनको क्षति भइसकेको छ, त्यसैले अब अमेरिकाले हतियार सम्बन्धी कानूनमा कडाई गर्नुको विकल्प छैन।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र टंक ढकाल। अब विदेशको खबर। अमेरिकाको लस वेगासमा एक बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागेर ज्यान गुमाउनेको संख्या 50 पुगेको छ। 200 भन्दा धेरै घाइते भएका छन्। लस वेगासको एक होटलमा भइरहेको संगीत महोत्सवमा बन्दुकधारीले गोली चलाएका थिए। प्रहरीले बन्दुकधारीलाई पनि गोली हानी हत्या गरिसकेको दावी गरेको छ। त्यस्तै गोली चलाउने व्यक्तिसँगै रहेका अर्का संदिग्धको खोजी भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांगीतिक महोत्सव चलिरहेको मण्डले बे होटलको 32 तल्लाबाट 64 वर्षीय नागरिक स्टेफन पेरकले गोली चलाएको बीबीसीमा उल्लेख छ। प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले 100 राउण्ड गोली प्रहार गरेका थिए।
यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार 3 अमेरिकी वैज्ञानिकले पाउने भएका छन्। मानव शरीरले समय कसरी बताउँछ भन्ने कुरा पत्ता लगाएका वैज्ञानिक जेफ्री हल, माइकल रोसबास र माइकल यङलाई संयुक्त रूपमा फिजियोलोजी तथा चिकित्सा विज्ञान तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भएको नोबेल पुरस्कार कमिटीले जनाएको छ। यो खोज मानव स्वास्थ्य र विकासका लागि महत्वपूर्ण तथा उपयोगी रहेको कमिटीले उल्लेख गरेको छ। मानव सहित वनस्पति, जीवजन्तु र फंगाइजमा हरेक सेकेण्डको असर रहने वैज्ञानिकले बताएका छन्। पृथ्वीको परिवर्तनसँग मानव, पशु र वनस्पतिले कसरी जैविक संगति कायम गर्छन् भन्ने कुरामा ती वैज्ञानिकको अनुसन्धान केन्द्रित छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। बंगलादेश विरूद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ। 424 रनको लक्ष्य पछ्याएको बंगलादेश आज दोस्रो पालीमा 90 रनमा सीमित भएपछि दक्षिण अफ्रिका 333 रनले विजयी भएको हो। 49 रन जोड्न 3 विकेट गुमाएको अवस्थाबाट आज अन्तिम दिनको खेल शुरू गरेको बंगलादेशले दोस्रो पालीमा 90 रन मात्र बनाउन सक्यो। बंगलादेशका इमरुल कायसले 35 रन बनाउनु बाहेक अरूले राम्रो दर्शन गर्न सकेनन्। उसका तमिम इकबाल शून्यमा आउट भए। मोमिनुन हक, महमुदुल्ला र सबिर रहमान दोहोरो अंकको स्कोर नबनाई आउट भए। दक्षिण अफ्रिकाले पहिलो पालीमा 496 र दोस्रो पालीमा 247 रन बनाएको थियो। बंगलादेशले भने पहिलो पालीमा 320 रन मात्र बनाएको थियो।
क्रिकेटकै अर्को प्रसंगमा पाकिस्तानसँगको पहिलो टेस्ट क्रिकेटमा श्रीलंका विजयी भएको छ। युएईको आबुधाबीमा 136 रनको लक्ष्य पछ्याएको पाकिस्तान 114 रनमै अल आउट भएपछि श्रीलंका 21 रनले विजयी भएको हो। पाकिस्तानका लागि दोस्रो पालीमा हरिश सोहेलले 34 रन र असद सफिकले 20 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानले पहिलो पालीमा 422 रन बनाएको थियो। श्रीलंकाले पहिलो पालीमा 419 र दोस्रो पालीमा 138 रन बनाएको थियो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेकपा एमालेसँग पार्टी एकीकरण गर्न माओवादी केन्द्रमा छलफल शुरू। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन पहल थालिएको भनाई।
राज्यपालले प्रदेशसभा र प्रतिनिधि सभा चुनावमा फोरम नेपालसँगको तालमेललाई प्राथमिकता दिने। कांग्रेसले भने संविधान संशोधनका पक्षधरसँग तालमेल गर्ने।
भारतमा पक्राउ परेका सप्तरीका देवनारायण यादवलाई छुटाउन पहल शुरू। सप्तरीका प्रमुख जिल्लाधिकारीद्वारा भारतीय पक्षसँग वार्ता।
मानव शरीरले कसरी समय बताउँछ भन्ने अनुसन्धानलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार। पुरस्कार 3 अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा दिइने।
र बंगलादेश विरूद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।